यो रेडियो नेपाल हो। अब बाबुराम तिमिलसिनाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संघीय संसदको चालू अधिवेशन अन्त्य। अधिवेशन अवधिभर प्रतिनिधि सभामा तीन र राष्ट्रिय सभामा एउटा विधेयक दर्ता। सशस्त्र द्वन्दका अयोग्य लडाकुलाई राज्य कोषबाट रकम बाँड्ने विषयबारे जानकारी नभएको अर्थमन्त्री प्रकाश शरण महतको भनाई र रूसको आक्रमणबाट युक्रेनमा 25 भन्दा बढ़ीको मृत्यु। अब समाचार विस्तारमा। संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य भएको छ। मन्त्री परिषदको सिफारिशमा कार्यवाहक राष्ट्रपति रामसाय प्रसाद यादवले संघीय संसदका दुवै सदनको अधिवेशन शुक्रबार राति 12 बजेबाट अन्त्य भएको जानकारी संसदलाई पठाउनु भएको हो। गत पुष 25 शुरू भएको अधिवेशन 110 दिनसम्म चल्दा यो अवधिमा प्रतिनिधि सभामा तीन र राष्ट्रिय सभामा एउटा विधेयक दर्ता भए पनि एउटा पनि विधेयक पारित हुन सकेन। प्रतिनिधि सभाका विषयगत समितिमा रहनुहुने सदस्यको नाम अनुमोदन गरिएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सभामुखले प्रतिनिधि सभा नियमावली बमोजिम 10 विषयगत समितिमा रहनुहुने सदस्यको नाम मनोनयनका लागि प्रस्तुत गर्नुभएको र प्रस्ताव बैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो। प्रतिनिधि सभाका अर्थ, अन्तर्राष्ट्रिय, पर्यटन, उद्योग, श्रम, कानून, कृषि, महिला बालबालिका, राज्य व्यवस्था, विकास, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि र सार्वजनिक लेखा समितिमा रहनुहुने सदस्यका नाम मनोनित गरिएको छ। यसै गरी हिजोको बैठकमा प्रस्तुत हुन नसकेका मौखिक प्रश्नको उत्तर सम्बन्धित मन्त्रीहरूबाट टेबल गरिएको थियो। प्रतिनिधि सभाको हिजोको बैठक गृह मन्त्रालयको फरारको अभियुक्तको सूचीमा रहेका सांसद लक्ष्मी कोइरीको विषयलाई लिएर केही बेर अवरूद्ध भयो। बैठकमा सभामुख देवराज घिमिरेले सांसद कोइरी बिरामी भएको सूचना प्राप्त भएको अवगत गराएपछि सांसदहरूले यो विषय सचिवालयको रेकर्डबाट हटाउन माग गर्दै आसनबाट उभिएर बैठक अवरूद्ध गर्नुभएको थियो। सभामुखले बोल्ने समय दिएपछि सांसद रमेश खरेलले फरार अभियुक्तको सूचीमा रहेका सांसद कोइरीलाई बिरामी भन्न नहुने बताउँदै बिरामी भएको भन्ने विषय रेकर्डबाट हटाउन माग गर्नुभएको थियो। सांसद रवि लामिछानेले सांसद कोइरी फरार अभियुक्त भएको बताउँदै कोइरीलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको तस्विर आफूसँग भएको जानकारी गराउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले अर्थ मन्त्रालयले स्थानीय तह र प्रदेश सरकारले पाउने अनुदानको चौथो किस्ताको 50% अनुदान कटौती गरेको प्रति आपत्ति जनाउनु भएको छ। सांसदहरूले प्रदेश र स्थानीय तहको अनुदान बजेट कटौती हुँदा विकास निर्माणमा प्रत्यक्ष असर पर्ने भन्दै विरोध जनाउनु भएको हो। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री दिल्लीबहादुर चौधरीले हिजो पदभार ग्रहण गर्नुभएको छ। बुटबल स्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनीयताको शपथ लिएपछि मुख्यमन्त्री चौधरीले प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी स्थित मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पदभार ग्रहण गर्नुभएको हो। पदभार ग्रहणपछि मुख्यमन्त्री चौधरीले प्रदेशको स्थायित्व र विकासका लागि सरकारले प्राथमिकताका साथ काम गर्ने बताउनुभयो। यस्तै गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि पदभार ग्रहण गर्नुभएको छ। हिजो पद तथा गोपनीयताको शपथ लिएसँगै मुख्यमन्त्री पाण्डेले पदभार ग्रहण गर्नुभएको हो। सो अवसरमा नवनियुक्त मुख्यमन्त्री पाण्डेले पर्यटन, कृषि, जलविद्युत लगायतको क्षेत्रको विकासका साथै उत्पादन र आर्थिक गतिविधिसँग जोड़िने आयोजना सञ्चालनलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताउनुभयो। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गर्नुभएको छ। कर्णाली प्रदेश सभाको पहिलो अधिवेशनको हिजो बसेको चौथो बैठकमा सभामुख नन्दा गुरूङले मुख्यमन्त्री शर्मालाई समय दिएसँगै उहाँले संविधानको धारा 188 उपधारा 2 बमोजिम विश्वास आफूलाई प्राप्त छ भनी सभामा प्रस्ताव पेश गर्नुभएको थियो, जस अनुसार उहाँले प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गरी मुख्यमन्त्री बन्न सफल हुनुभएको छ। प्रदेश सभाका 39 सदस्य मध्ये 29 जनाले उहाँलाई विश्वासको मत दिएका थिए। उपप्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठले नेपाली कला संस्कृति र गीत संगीतको विकासमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। हिजो काठमाडौँमा भएको कार्यक्रममा उप प्रधानमन्त्री श्रेष्ठले सरकारले कला संस्कृति गीत संगीतलाई प्रोत्साहन गर्दै आएको बताउनुभयो। उप प्रधानमन्त्री श्रेष्ठले समाजको विकासमा कला संस्कृतिको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। नेकपा एमाले सरकारसँग मुलुकमा शान्ति सुरक्षा कायम गर्न माग गरेको छ। ललितपुरको च्यासल स्थित पार्टी मुख्यालयमा हिजो पत्रकार सम्मेलन मार्फत एमाले मुलुकमा पछिल्ला दिनमा भइरहेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षा कायम गर्न माग गरेको हो। पत्रकार सम्मेलनमा एमालेका उपमहासचिव विष्णु रिमालले एमालेका शीर्ष नेतामाथि आक्रमण भइरहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर प्रकाश रणमतले सशस्त्र द्वन्दका अयोग्य लडाकुलाई राज्य कोषबाट रकम बाँड्ने विषयबारे आफू जानकार नरहेको र अर्थ मन्त्रालयबाट हालसम्म यसबारे कुनै निर्णय नभएको बताउनु भएको छ। सशस्त्र द्वन्दका अयोग्य लडाकुलाई राहत उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2079 पूर्व लडाकुलाई सरकारले जनै रू 2 लाख रकम उपलब्ध गराउन लागेको भन्दै राष्ट्रिय युवा संघ नेपालले हिजो अर्थमन्त्रीको ध्यानाकर्षण सहित सातबुधे ज्ञापन पत्र बुझाएको छ। ज्ञापन पत्र बुझ्दै अर्थमन्त्री महतले अयोग्य लडाकु व्यवस्थापनको विषय चालू आर्थिक वर्षको बजेटमा राखिएको भए पनि त्यसबारे अर्थ मन्त्रालयबाट कुनै निर्णय नभएको बताउनु भएको हो। अर्थमन्त्री डाक्टर प्रकाश रण महत र नेपालका लागि चिनिया राजदूत छन सोङ बीच भेटवार्ता भएको छ। हिजो भएको भेटमा टोखा छहरी सुरुङ मार्ग छिट्टै निर्माण गर्ने लगायतका विषयमा छलफल भएको महतको सचिवालयले जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले होटल क्षेत्रसँगै समग्र पर्यटन क्षेत्रमा देखिएका समस्याबाट नआत्तिन व्यवसायलाई आग्रह गर्नुभएको छ। होटल संघ नेपाल हानको 48 वार्षिक साधारण सभाको हिजो उद्घाटन गर्दै मन्त्री किराँतीले समस्याबाट नडराउन र परिस्थिति सुध्रिनेमा ढुक्क रहन आग्रह गर्नुभयो। मन्त्री किराँतीले सरकारले व्यवसाय मैत्री सेवा सहजीकरण र नीतिगत सुधारका लागि पहल लिएकाले ढुक्कसँग व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ बिहान 9 बजेको समाचार। अब केही बेर विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। कर्णाली प्रदेशको डोल्पा जिल्ला विद्युतको राष्ट्रिय प्रसारण प्रणाली ग्रिडमा जोड़िएको छ। नेपाल विद्युत प्राधिकरणले रूकुम पश्चिमको मुसिकोट नगरपालिका स्थित मुसिकोट सब स्टेशनबाट सोही जिल्लाको 8-20 कोट नगरपालिकाको गोतामकोट हुँदै डोल्पा सदरमुकाम दुनैसम्म 11 केभी प्रसारण लाइन निर्माण गरी दुनै लगायतका क्षेत्रमा विद्युत दिन शुरू गरेको हो। कर्णाली प्रदेशका हुम्ला र मुगु बाहेक 8 जिल्ला राष्ट्रिय ग्रिडमा जोड़िएका छन्। आज 25 हाँसो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सन् 1998 भारतका एक वरिष्ठ चिकित्सकको पहलमा मनाइँदै आइएको यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउन लागि हो। नेपालमा हाँस्य विधाका टेलिश्रृंखला प्रहसन र चलचित्र दर्शकको रोजाईमा पर्ने गरेका छन्। प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ। त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गरी विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायण लगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ। काठमाडौँ महानगरपालिकाले शहरको सुन्दरता कायम गर्न र सर्वसाधारणलाई सुरक्षा दिन आफ्नो क्षेत्रभित्रका कुनै पनि स्थानमा बाह्य विज्ञापन नगर्न सम्बद्ध निकायलाई आग्रह गरेको छ। यस्तै सड़क पेटी वा सार्वजनिक प्रयोगका संरचना, विद्युत तथा टेलिफोनका खम्बा, सवारी आवागमनमा असर हुने गरी कुनै पनि ठाउँमा बाह्य विज्ञापन नगर्न कामापाले सूचित गरेको छ। अब खेलकुद समाचार। एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत आज नेपालले सेमी फाइनलमा कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। समूह ए को विजेता बन्दै नेपालले समूह बी को उपविजेता बनेको कुवेतलाई सेमी फाइनलमा प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र कुवेत बीचको खेल बिहान 9 बजे किर्तिपुर स्थित खेल मैदानमा शुरू भएको छ। जारी प्रतियोगितामा अहिलेसम्म नेपाल एकमात्र अपराजित टोली हो। त्यस्तै आजै हुने दोस्रो सेमी फाइनलमा ओमानले यूएईको सामना गर्दैछ। ओमान र यूएईको खेल पनि अहिले बिहान 9 बजेबाट शुरू भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। रूसले युक्रेनको राजधानी किव लगायत विभिन्न शहरमा गरेको हवाई आक्रमणमा परि 25 जना भन्दा बढ़ीको मृत्यु भएको छ। रूसको रक्षा मन्त्रालयले युक्रेनको सैनिक अखडामा आक्रमण गरेको स्वीकार गरेको छ। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भने रूसले आवासीय भवनहरूमा आक्रमण गरेको भन्दै रूसमाथि अन्तर्राष्ट्रिय दवाब दिनुपर्नेमा जोड़ दिनु भएको छ। अब मौसम सम्बन्धी जानकारी। आज देशका पहाड़ी भूभागमा आंशिकदेखि सामान्यतया बल्दी रही बाँकी भागमा मौसम सफा रहनेछ भने देशका पहाड़ी भूभागका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक।